الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدنی چینل کے ناظرین پروگرام درس تراوی میں آپ کو خوش آمدید کہتے ہیں مرحبا کہتے ہیں اللہ پاک ہم سب کے سینوں کو نور قرآن سے روشن فرمائے منور فرمائے فہم قرآن بھی ہمیں نصیب فرمائے رمضان شریف کی آج 12ویں شب ہے اور ہم 12ویں پارے کا خلاصہ سننے کی سعادت حاصل کریں گے 12ویں پارے کے اندر کئی انبیاء کرام علیہ السلام کا ذکر ہے سورہ ہود میں کئی انبیاء کا ذکر ہے جن میں حضرت نوح علیہ السلام حضرت ہود علیہ السلام حضرت شعیب علیہ السلام دیگر انبیاء کا ذکر اسی سورہ مبارکہ میں ہے اور اس کے ساتھ ساتھ بہت ہی مشہور اور معروف سورت سورہ یوسف وہ بھی 12ویں پارے میں سورہ یوسف کو بہترین ایک واقعہ اور قصہ فرمایا گیا ہے کیوں فرمایا گیا ہے یہ بھی انشاءاللہ سنیں گے پہلے ابتدا سے کچھ آیات مبارکہ کا درس اور پھر ہم آگے بڑھیں گے پہلی آیت مبارکہ جس میں اللہ پاک نے ایک طرح کا لوگوں کو توکل بھروسہ رزق کی ہر انسان کو ٹینشن ہوتی ہے پریشانی ہوتی ہے اس آیت میں ہی اللہ پاک نے یہ ارشاد فرما دیا ہے کہ وہ رزق ہمارے ذمہ کرم پر ہے وَمَا مِن دَابَّةٍ فِي الْأَرْضِ إِلَّا عَلَى اللَّهِ رِزْقُهَا وَيَعْلَمُ مُسْتَقَرَّهَا وَمُسْتَوْدَعَهَا كُلٌّ فِي كِتَابٍ مُبِينٍ اور زمین پر چلنے والا کوئی جاندار ایسا نہیں ہے جس کا رزق اللہ کے ذمہ کرم پر نہ ہو اور وہ ہر ایک کے ٹھکانے اور سپرد کیے جانے کی جگہ کو جانتا ہے سب کچھ ایک صاف بیان کرنے والی کتاب میں موجود ہے یہ آیت مبارکہ ناظرین کرام ہر جاندار کے لیے ہے یعنی انسانوں کے لیے بھی ہے حیوانات کے لیے بھی ہے اور ان کے ٹھکانوں کی جگہ بھی اللہ جانتا ہے ان کے ٹھکانوں کی جگہ بھی اللہ جانتا ہے سبحان اللہ وَيَعْلَمُ مُسْتَقَرَّهَا وَمُسْتَوْدَعَهَا دو چیزیں ذکر ہوئی مستقر اور مستودع حضرت عبداللہ بن عباس رضی اللہ تعالیٰ عنہما فرماتے ہیں کہ یہ مستقر سے مراد وہ جگہ ہیں جہاں آدمی دن رات گزارتا ہے اور مستودع اس سے مراد وہ جگہ ہیں جہاں وہ مرنے کے بعد دفن کیا جائے گا اور یہ بھی فرمایا گیا کہ مستقر سے مراد یہاں تک کہ ماں کے رحم میں بھی جب بچہ ہوتا ہے تو اس جگہ بھی جو رزق پہنچاتا ہے تو وہ اللہ پاک ہی اپنی رحمت سے سبحان اللہ اور مستودع سے مراد جہاں اسے موت آئے گی تو اللہ ہر ایک کی جگہ اور ہر ایک کے اس ٹھکانے کو بھی اللہ رب العالمین وہ جانتا ہے اسے ارشاد فرمایا گیا کہ ایک روشن کتاب میں یعنی لوح محفوظ پر یہ سارا لکھا ہوا ہے لوح محفوظ پر لکھنے کی حکمت اور وجہ وہ یہ ہے کہ جو لوح محفوظ کو دیکھیں وہ اس پر مطلع ہو جائے جیسے حضرت انبیاء کرام علیہ السلام ہمارے پیارے نبی صلی اللہ تعالیٰ علیہ وسلم آپ نے بھی ملاحظہ فرمایا اسی طریقے سے وہ فرشتے جن کو یہ ڈیوٹیاں دی ہیں جن کی یہ ذمہ داریاں ہیں وہ فرشتوں میں سے کوئی ایسے ہیں جو رزق پہنچاتے ہیں فرشتوں میں سے کوئی ایسے ہیں کہ جو بارشیں برساتے ہیں فرشتوں میں سے کچھ ایسے ہیں جو ہوائیں چلاتے ہیں تو یہ ساری ڈیوٹیاں یہ ذمہ داریاں اللہ پاک نے اپنے فرشتوں کو بھی عطا فرمائی ہیں تو یہ ان کے اعتبار سے کہ وہ اس میں لکھا ہوا جو جس طرح لکھا ہوا ہے ویسے معاملہ فرمائیں گے اس کو وہی دیں گے تو یہ اس اعتبار سے ہے اللہ بھولنے سے پاک ہے یعنی لکھنے سے مراد یہ نہیں کہ معاذ اللہ کے کوئی یہ سمجھے کہ اللہ بھول جائے گا اللہ بھولنے سے پاک ہے یہ بھولنا عیب ہے رب اس عیب سے منزہ ہے پاک ہے تو اس کی وجہ اور حکمت ہی علماء نے یہ بیان کی ہے کہ اس وجہ سے لکھا ہے تاکہ دیگر جو اور دیکھیں وہ اطلاع پا جائیں
उनको पता चल जाए।
तो रब तबारक व ताला जब रज़ाक है, रिस्क देने वाला, तो उसने अपनी कुदरत का एक आगे करिश्मा भी बयान कर दिया कि रब ताला इतना कादिर मुतलक है।
वहुवल्लज़ी खलक़स समावाति वल अर्द फी सित्तति अय्याम वकान अर्शुहु अलल मा लियब्लुवकुम अय्युकुम अहसनु अमला।
इरशाद फरमाया, और वही है जिसने आसमानों और जमीन को 6 दिनों में पैदा किया, और उसका अर्श पानी पर था, और उसका अर्श ये पानी पर था, ताकि तुम्हें आजमाए कि तुम में से कौन अच्छे अमल करता है। यहां जो बात इरशाद फरमाई कि अल्लाह ने 6 दिनों में बनाया, ये 6 दिन उस वक्त न दिन थे न रात थे, ये उस वक्त ये तसव्वुर नहीं था, क्योंकि ना सूरज है ना चांद है। अल्लाह ने ये जमीनों को और आसमानों को बनाया तो उस वक्त ये कुछ ना था। तो ये बयान यूं किया गया है कि जैसे आज हमें 6 दिन का वक्त गुजरता है, तो ये भी जमीन, जमीनें भी और आसमान ये 6 दिन में बने। अच्छा, कई जगहों पे आप पढ़ेंगे समावात आसमान यानी जमा, और जमीन के बारे में अर्द जमीन, हालांकि जमीनें भी तो साथ हैं, आसमान भी साथ हैं तो जमीनें भी साथ हैं। आसमानों को जमा जिक्र किया गया, जमीन को वाहिद एक ही जमीन। इससे मुराद, इसकी तौजीह उलमा ने बयान की है कि आसमान उनकी नौयत मुख्तलिफ है, कोई तांबे का है, कोई लोहे का है, कोई चांदी का है, ये आसमान यानी हर आसमान उसकी नौयत मुख्तलिफ, लेकिन जमीन अपनी हकीकत के एतबार से मट्टी की है। तो सातों जमीनें तो सब मट्टी की हैं, तो इसलिए इसे एक ही कहकर बयान कर दिया गया। और एक ये वजह भी बयान की कि एक आसमान से दूसरे आसमान के दरमियान बहुत फासला है, जबकि जमीन से दूसरी जमीन के दरमियान यानी उनके तबकात के अंदर यह फासला नहीं है, वो एक दूसरे के साथ चिमटी हुई। तो जब मुत्तसिली हैं तो इसलिए उसे एक ही जमीन कह के, वल अर्द एक वाहिद कसी गई कहकर, वाहिद का कलिमा ही लफ्ज कहकर ये इरशाद फरमा दिया है। यहां जो ये बात इरशाद फरमाई गई नाज़रीन किराम के, अल्लाह पाक ने वकाना अर्शहु अलल मा, अल्लाह का अर्श वो पानी पर, यानी जमीनें और आसमान जब ये कुछ न था, तो सातों आसमान से ऊपर क्या है, अर्श इलाही। अर्श जमीनों आसमानों सबसे बड़ा है, लेकिन वो अर्श भी बगैर पिलर के है, बगैर किसी सहारे के है, अल्लाह कादरे मुतलक है। और फरमाया वो पानी पर है, ऐसा नहीं कि पानी के अंदर कोई उसके सतून है, नहीं, बल्कि उस वक्त ऊपर अर्श है और नीचे पानी है, और कुछ न था, और कुछ न था, ये आसमान जमीन ये सब ये बाद में बने। तो सातों जमीनों के नीचे ये सब कुछ क्या है, पानी है। जमीनें आज भी देखें ना, जमीन खोदते जाते हैं, नीचे क्या निकलता है, पानी। तो रब तबारक व ताला कादरे मुतलक है, सुभान अल्लाह। तो पानी पर कहा कि जब जमीनें नहीं थी और ऊपर आसमान भी नहीं थे, तो ये अर्श हुआ पानी पर, तो यूं फरमा दिया इसे कि ये अर्श पानी पर था, और पानी को भी बगैर किसी सहारे के कायम किया हुआ, पानी को भी बगैर किसी सहारे के कायम किया हुआ है। तो ये अल्लाह पाक की कुदरत पर वाज़े निशानियां हैं और दलाइल है। तो नाज़रीन किराम, ये जो बयान किया कि अल्लाह ने आसमान जमीन सबको पैदा किया, 6 दिनों में बनाया, तो फिर साथ क्या फरमाया गया, लियब्लुवकुम अय्युकुम अहसनु अमला, ताकि तुम्हें अल्लाह आजमाए कि तुम में से कौन अच्छे अमल वाला। अल्लाह नेमतें देता है, लेकिन वो देकर भी आजमाता है, आजमाता है कि उस नेमत के शुक्राने में, उस नेमत के इस्तेमाल में इंसान किस कदर मोहतात रहता है। तो वो अल्लाह इसमें भी आजमाता है। और फिर एक और आजमाइश भी है कि बाज़ औक़ात इंसान नेमतें उसके पास हों, सेहत है, बिजनेस है, माल है, दौलत है, शोहरत है, इज्जत है, औलादें हैं, मकानात हैं, ये सब कुछ है। लेकिन अगर कोई आफत आ जाए, मुसीबत में आ जाए, तो फिर वो क्या होता है, मायूस और ना उम्मीद हो जाता है। ये इंसान, ये वस्फ ठीक नहीं है, ये वस्फ ठीक नहीं है। अल्लाह ने इसे बयान फरमाया है, और क्या इरशाद फरमाया, वला इन अज़क़नल इंसान मिन्ना रहमतन थुम्मा नज़अनाहा मिन्हु انہو لیعوسن کفور. اور اگر ہم انسان کو اپنی کسی رحمت کا مزہ دیں پھر وہ رحمت اسے چھین لیں تو بے شک وہ بڑا مایوس اور ناشکرا ہو جاتا ہے. وہ بڑا مایوس اور ناشکرا ہو جاتا ہے. اب ذرا غور فرمائیں, یعنی یہ اگر چھن جانے کے سبب بھی پھر بھی آدمی اللہ کی رضا پر راضی رہے, صبر شکر کا دامن ہاتھ سے نہ جانے دے. یہاں عام انسانوں کی بات ہوئی, اللہ والوں کی نہیں. ان کا آگے استثناء موجود ہے کہ وہ ایمان والے نیک اعمال کرنے والے, ان کے انداز یہ نہیں ہوتے. عام انسانوں میں یہ وصف ہوتا ہے اور یہ اچھا نہیں. اب اسی کے برعکس اگر یعنی مصیبت پہنچی اور اس کے بعد پھر اس کے پاس نعمتیں آ جائیں, پھر نعمتیں آ جائیں تو پھر کیا کرتا ہے؟ اور اگر ہم مصیبت کے بعد جو اسے پہنچی اسے نعمت کا مزہ دیں تو ضرور کہے گا کہ برائیاں مجھ سے دور ہو گئیں, برائیاں مجھ سے دور ہو گئیں. بے شک وہ اس وقت بہت خوش ہونے والا, فخر و تکبر کرنے والا ہو جاتا ہے. یعنی جب مصیبت پہنچے تو اللہ کے فضل سے نا امید ہوتا ہے, اور جب نعمت مل جائے اور وہ جس میں تھا اس سے اللہ اسے نکال دے, پریشانیاں دور کر دے, تنگ دستیاں دور کر دے, بے روزگاری کا خاتمہ فرما دے, یعنی انہیں وہ عطا کر دے, تو وہ فخر کرتا ہے. اس کو اللہ کا فضل نہیں جانتا بلکہ اپنا ہی فخر کرتا ہے, تکبر میں مبتلا ہو جاتا. تو یہ وصف بھی اچھا نہیں, یہ عادت بھی اچھی نہیں. یہ دو طرح کے وصف عام انسانوں کی بات ہوئی, لیکن فرمایا اِلَّا الَّذِينَ صَبَرُوا وَعَمِلُوا الصَّالِحَاتِ اُولَئِكَ لَهُمْ مَغْفِرَةٌ وَأَجْرٌ كَبِيرٌ. مگر وہ جو صبر کرنے والے اور نیک عمل کرنے والے, ان کے لیے مغفرت اور بہت بڑا اجر ہے. تو مومن کی شان یہ ہونی چاہیے کہ اسے نعمت کے چھن جانے پر بھی صبر کرنا مل جائے, اور راحت اگر خوشی ملی ہے تو شکر کرنا نصیب ہو جائے. بیسک تو یہ پچھلی جو دونوں آیتیں ہیں وہ ایک طرح کا کفار کا انداز بیان کیا گیا, لیکن بدقسمتی سے آج کہنا پڑتا ہے کہ ایمان والے بھی مومن بھی اسی میں مبتلا ہے. نعمت ملتی ہے, گناہوں کا میٹر اور جاری ہو جاتا ہے. کوئی نکاح کی نعمت کسی کے ہاں ملی, شادی کی نعمت ہے, سنت نکاح ہے, لیکن ہماری ہر نعمت اس کے ساتھ معاذ اللہ گناہ اٹیچ ہوتے جا رہے, گناہ اٹیچ ہوتے. کوئی بہت اچھا بزنس ہو گیا, بہت اچھا فائدہ پہنچ گیا, خوشی کا اظہار کیسے کریں گے؟ گناہ کر کے کریں گے. خوشی کا اظہار گناہ کر کے. بڑے دن آ جاتے ہیں, ملکی سطح کے بھی دن آ جاتے ہیں, تہوار جسے کہہ لیں, خوشی کا اظہار کیسے کریں گے؟ گناہ کر کے کریں گے. تو یہ اوورآل مسلمانوں کے بھی یہ کیفیات اور یہ حالات ہیں. اپنے اس انداز پہ ضرور غور کرنا چاہیے, اور ایمان والے اور صبر کرنے والے اور نیک لوگوں کا جو طریقہ ہے وہ اپنانا چاہیے کہ مصیبت پہنچے تو صبر کرتے ہیں, اور اگر نعمت ملے تو شکر کرتے ہیں, اسے اپنا فخر تکبر نہیں اللہ کی عطا سمجھتے ہیں. جی ناظرین کرام, مزید کچھ اور مضامین کی طرف, آیات کی طرف بڑھتے ہیں. اس کے بعد تفصیل سے حضرت نوح علیہ السلام اور قوم نوح پر جو عذاب آیا, حضرت نوح علیہ السلام اپنے ایمان والوں کو جو ان کے ساتھ تھے تو وہ کشتی میں بیٹھ گئے, اور کشتی میں بیٹھ گئے تو یہ بھی سارے ڈیٹیل اور تفصیل سے واقعات, حضرت شعیب علیہ السلام ان کے بھی واقعات بڑی ڈیٹیل اور تفصیل کے ساتھ اس سورہ مبارکہ میں اللہ پاک نے بیان فرمایا ہے. بارہویں پارے میں چونکہ سورہ یوسف بھی ہے تو انشاءاللہ کچھ سورہ یوسف کے حوالے سے بھی بات کرتے ہیں. سورہ یوسف یہ بیسک تو مکہ مکرمہ میں سورت نازل ہوئی, اور اس کا جو سبب بنا سوالات کیے گئے نبی پاک صلی اللہ علیہ وسلم سے کہ آپ بتائیں بھی کہ یعقوب علیہ السلام یہ کیسے مصر پہنچے. اللہ پاک نے جواب ارشاد فرما دیے اور پوری سورہ مبارکہ کو بیان فرما دیا, اور کہا کہ یہ احسن القصص ہے, یعنی بہترین واقعہ, بہترین واقعہ. چنانچہ ارشاد فرمایا نحن نقص علیک احسن القصص بما اوحینا الیک ھذا القرآن وان کنت من قبلہ لمن الغافلین. اور ہم تمہیں سب سے اچھا بیان سناتے ہیں اس لیے کہ ہم نے تمہاری طرف اس قرآن کی وحی بھیجی اگرچہ बेशक उससे पहले तुम्हें खबर ना थी। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को ये पूरा वाक़या यानी सूरह यूसुफ ये नाजिल हुई और आप सल्लल्लाहु अलैहि वसल्लम ने इसे लोगों पर बयान फरमाया। इस सूरह मुबारका को अहसन अल कसस इसलिए फरमाया गया कि जिस कदर इसमें इबरतें, हिकमतें, सब्र और दानाई और फिर एक मुश्किल से गुजरते गुजरते आसानी, ये सारा कुछ जो एक बयान किया गया इसमें, वो इतनी तफसील और डिटेल के साथ किसी और सूरत में ऐसा नहीं है, किसी और वाक़े में ऐसा नहीं है। तो गोया हज़रत यूसुफ अलैहिस्सलाम की पूरी ज़िंदगी पर एक मुहीत है ये सूरत और एक खुलासा बयान हुआ उनकी ज़िंदगी का। तो इसमें कई मुश्किलात भी आईं और फिर उसके बाद कैसे कैसे गुजरते गुजरते उन आसानियों तक पहुंचे, तो ये हमारे सीखने समझने के लिए बहुत कुछ है। दूसरी बात ये भी है कि मुआशरे में रहते हुए कभी किसी से, आपस में भाइयों से, खानदान से एक दूसरे के साथ लड़ाई झगड़ा या कोई भी ऐसा मामला हो जाता है, उसको कैसे सुलझाया जाए, कैसे उसको सुलह के अंदर तब्दील किया जाए। हज़रत यूसुफ अलैहिस्सलाम के भाइयों ने आपके साथ जो मामला किया और फिर इसके जवाब में आपने उनके साथ हमेशा अच्छा सलूक, अच्छा बर्ताव, सब्र और उन्हें माफ़ किया, अफ़ दरगुजर वाला काम किया, तो इस एतबार से भी ये बेहतरीन वाकया है कि इसे अहसन अल कसस फरमाया गया। इस सूरत के अंदर अच्छाइयाँ भी बहुत मिलेंगी कि आदमी अपने अंदर नाफिज करे और अमल करे, और किस किस तरह के मकरो फरेब भी आए और उनको आदमी कैसे उनका सामना करे और उनसे कैसे बचाव इख्तियार करें, वो सब भी पैगामात इसी सूरत में हैं, इसलिए इसे अहसन अल कसस फरमाया गया। मामला ये हुआ कि हज़रत यूसुफ अलैहिस्सलाम ने बचपन में ही आपने एक ख्वाब देखा और अपने वालदे गिरामी को आपने सुनाया कि मैंने ख्वाब देखा है और उसमें मैंने देखा है कि 11 सितारे हैं, सूरज है, चाँद हैं, ये सारे मुझे सजदा कर रहे हैं। तो आपके वालदे गिरामी हज़रत याकूब अलैहिस्सलाम अल्लाह के पैगंबर नबी थे, आप पहचान गए कि ये क्या मामला है और आप इसकी ताबीर जानते थे, तो आपने नसीहत फरमा दी कि बेटा भाइयों को नहीं बताना, भाइयों को ये ख्वाब नहीं बताना। अब जब ये कहा तो ये अभी छोटे थे और हज़रत याकूब अलैहिस्सलाम ने पहले से ही कह दिया कि कहीं ऐसा ना उनके दिल में कुछ ऐसी बात आए और आपस में कोई वो तुम्हारे साथ कोई तुम्हें नुकसान पहुँचाए, वो तुम्हें कोई नुकसान पहुंचाए। तो फरमाया या बुनैया ला तक्सुस रुयाका अला इख्वतिक फयकीदु लक कैदा इन शैतान लिल इंसान अदुव मुबीन। ए मेरे बच्चे, अपना ख्वाब अपने भाइयों से ना कहना कि वो तेरे साथ कोई चाल चलेंगे, बेशक शैतान आदमी का वो खुला दुश्मन है, तो भाइयों को ना बताना। इस वाक़े के बाद हज़रत यूसुफ अलैहिस्सलाम से बतौर ख़ास हज़रत याकूब अलैहिस्सलाम मोहब्बत फरमाने लगे। आप जान गए कि इनकी पेशानी में वो नबुव्वत का नूर भी नज़र आ रहा है, इनकी जो निशानियां हैं, अलामात हैं, वो भी नज़र आ रही हैं, तो आप अलैहिस्सलाम इनसे बड़ी मोहब्बत करने लगे। तो भाइयों ने आपस में कहा कि ये क्या मामला हुआ, तो उन्होंने एक ऐसा अंदाज इख्तियार किया, आपस में मीटिंग की, कहा कि या तो इनको वैसे ही मार दिया जाए। तो उनमें से एक ने कहा नहीं, ऐसा ना करो, ये काम मैं नहीं करने दूंगा, ऐसा नहीं। अच्छा, फिर क्या हुआ, कहा कि चले इनको ले जाएंगे और इनको कहीं दूर फेंक आते हैं। तो वालिद साहब से इजाज़त लेते हैं कि ये हमारे साथ खेलने के लिए जाए। उन्होंने कहा कि अगर इसे भेड़िया खा जाए, हालांकि हम एक जमात मौजूद हों, यानी हम सारे भाई हैं, जब हम तो किसी काम के ना हुए, हम यानी नुकसान वाले ही हुए कि अगर हमारे भाई को ही कोई भेड़िया हमारे दरमियान से ये खा जाए, तो यूँ इन्होंने यकीन यानी दिलाने की कोशिश की हज़रत याकूब अलैहिस्सलाम को, और हज़रत याकूब अलैहिस्सलाम ने इनके सुपुर्द यूसुफ अलैहिस्सलाम को कर दिया। एक कमीज था जिसको बतौर तावीज़ इनके गले में डाल दिया गया और उसके बारे में भी तफसीर में यह बयान हुआ कि वो कमीज़ वो था जो हज़रत इब्राहीम अलैहिस्सलाम उनके पास था जब उन्हें नमरूद ने आग की तरफ फेंका गया, आग की तरफ फेंका, फिर उनसे उनके बेटे हजरत इसहाक हैं उनके पास वो आया, हजरत इसहाक के बेटे हैं हजरत याकूब इनके पास आया, और इनसे ये तावीज़ हजरत यूसुफ अलैहिस्सलाम इनके गले में डाला गया। अल मुख्तसर ये कि ये लेकर गए और इन्होंने लेकर गए और फिर बिलाखिर उनको कमीज उतार कर और उन्हें कुएं के अंदर फेंक दिया गया। अल्लाह ने जिब्रील को भेज दिया कुएं के नीचे, जिब्रील ने अपने पर कुएं की तह में जिब्रील ने अपने पर बिछा दिए और आप आराम से ज़मीन की सतह पर तशरीफ़ फरमा हो गए। और भाइयों ने एक बकरी को ज़बह करके उसका खून कमीज़ पे लगा दिया और रोते हुए घरों की तरफ वापसी आ गए और कहने लगे, हम आपस में दौड़ लगा रहे थे और वो यूसुफ़ सामान के पास बैठे थे, उन्हें भेड़िया ने खा लिया। हज़रत याकूब अलैहिस्सलाम ये सब कुछ समझ गए थे और आपने फसबरुन जमील फरमाया और ये भी फरमाया कि वो भेड़िया भी बड़ा सियाना था जिसने मेरे यूसुफ को खा लिया, कमीज़ को नहीं फाड़ा। यानी ये कमीज़ फाड़ना भूल गए थे कि भेड़िए ने कैसे कमीज़ सही सलामत थी तो ये, लेकिन आपने फरमाया फसबरुन जमील, आप ये फरमा के और फिर यूसुफ अलैहिस्सलाम की मोहब्बत में आप रोते रहे। और ये भाई दोबारा आते, रोज़ाना चेक करते, देखते थे कि यूसुफ अंदर मौजूद हैं। बिलाखिर एक दिन नज़र नहीं आए और वो काफ़िले वालों ने अपना डोल लटकाया और जिससे ये पकड़ कर बाहर आ गए, तो ये काफ़िले के साथ ही चलने लग गए। ये काफ़िले वाले इनको अपने साथ ही लेकर चले गए। तो यूँ हज़रत यूसुफ़ अलैहिस्सलाम के ये दूसरे भाई जब इन्होंने ये देखा तो फिर ये दौड़े और काफ़िले वालों से एक मुआहदा किया कि हम बड़े सस्ते दामों, ये हमारा ग़ुलाम है और इसको आप इतनी दूर ले जाएँ कि कभी वापसी ना आए। तो बहुत ही सस्ते दामों इन्होंने ये उनके हाथों पर बेच दिया, इन्होंने उनके हाथों पर ये सौदा किया और यूसुफ अलैहिस्सलाम को यूं फरोख कर दिया। और यूं यूसुफ अलैहिस्सलाम उस काफिले से बाजार मिस्र तक पहुँचे। कुछ ये खुलासा नाज़रीन किराम अर्ज़ किया है। इंशाल्लाह कल इसी वक्त पर सूरह यूसुफ का अगला हिस्सा, चूँकि 13वें पारे के शुरू में ही सूरह यूसुफ भी है तो इंशाल्लाह वो तज़किरा है। इंशाल्लाह यही जिक्र यूसुफ अलैहिस्सलाम कंटिन्यू करते हुए पूरा इंशाल्लाह वाक़या अर्ज़ करने की कोशिश की जाएगी। अल्लाह पाक हम सबको अमल की तौफीक दे, इसमें जो बातें सीखने समझने वाली हैं रब ताला हम सबको समझने और अमल करने की तौफीक दे। आमीन बिजाह नबी अमीन सल्लल्लाहु अलैहि वसल्लम।
है रमज़ान में आती नमाज़े तरावी, सुनो क्या सिखाती।